नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब जम्मा 35 दिन बाँकी रहेको छ। यो अवधिमा दलहरू निर्वाचनको घोषणा पत्र लेखनमा व्यस्त रहेका छन्। दलहरूले छिटै घोषणा पत्र सार्वजनिक गर्ने जनाएका छन् भने केही दलले अब घोषणा पत्र सार्वजनिक पनि गरिसकेका छन्। जस्तो राष्ट्रिय जनमोर्चा पार्टीले हिजो मात्र आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। 2079 प्रतिनिधि सभा निर्वाचनको तेस्रो वर्षमै मुलुक नयाँ चुनावी अभियानमा यो होमिएको छ। त्यसबेला सबैजसो दलले आकर्षक नारासहित घोषणा पत्र सार्वजनिक गरेका थिए। दलका घोषणा पत्र, प्रतिबद्धता पत्र वा वाचा पत्र पल्टाउँदा अधिकांश वाचा अधुरै देखिन्छन्। दलहरू यति बेला नयाँ घोषणा पत्र लेखनमा जुटिरहँदा के कस्ता विषयहरूलाई चाहिँ घोषणा पत्रमा समावेश गर्छन् भन्ने कुरा आम देशवासीले हेरिरहेका छन् र त्यसैका आधारमा उनीहरू दल अथवा उम्मेद्वारलाई मत हाल्ने मानसिकता बनाइरहेको पनि पाउन सकिन्छ। हिजो मात्र घोषणा पत्र सार्वजनिक गरेको राष्ट्रिय जनमोर्चाले विशेष गरी नेपालको क्षेत्रीय सन्तुलन सहितको विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति अपनाउनु पर्नेमा जोड़ दिएको छ। दिगो विकासमा भ्रष्टाचार सबैभन्दा गम्भीर समस्याका रूपमा रहेको भन्दै त्यसका लागि उच्चस्तरीय शक्तिशाली आयोगको गठन गरी सबै तहका भ्रष्टाचारको छानबिन र कार्यवाही गरिनु पर्ने घोषणा पत्रमा राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ। आज हामी राष्ट्रिय जनमोर्चाले हिजो मात्र सार्वजनिक गरेको घोषणा पत्र, त्यसमा समावेश भएका विषय र निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी। केसीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद। अलि आवाज टड्गारो आएन।
हजुर, अब आउँछ। अहिले ठिक छ? अहिले सुन्दै हुनुहुन्छ? राम्रो।
अलि आवाज टड्गारो आ छैन है?
हजुर, अब निर्वाचन आइसक्यो, जम्मा 35 दिन मात्र बाँकी छ। अब यहाँको दल निर्वाचनमा होमिएको छ। अब के कसरी सबै ठाउँमा उम्मेद्वारहरू उठाउनु भएको छ कि कस्तो छ?
हामीहरूले 40 जिल्लामा 70 जना प्रत्यक्ष चाहिँ उम्मेद्वार उठाएका छौँ र समानुपातिकमा 110 जना उठाएका छौँ।
अब त्योसँगै अब निर्वाचनका लागि घोषणा पत्र हिजो सार्वजनिक गर्नुभयो, त्यसमा चाहिँ यहाँहरूले विशेष गरी सन्तुलित क्षेत्रीय सन्तुलन सहितको विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति अप्नाउनु पर्ने लगायतका विभिन्न विषयहरू उठाउनु भएको छ। अब हिजो सार्वजनिक गर्नुभएको घोषणा पत्रले प्राथमिकता दिएका मुख्य मुख्य विषयहरूलाई कसरी हेर्न सकिन्छ?
अब सबभन्दा ठुलो कुरा त अहिले तपाईँ चाहिँ देशमा जुन राष्ट्रियतामाथि चाहिँ एउटा गम्भीर खतराको स्थिति देखिएको छ, त्यसमा चाहिँ नेपाली जनता सतर्क हुनुपर्छ। जुन कारणले जेएनयू आन्दोलन भयो, देशमा व्याप्त भ्रष्टाचार, अब त्यो भ्रष्टाचारलाई चाहिँ अब नियन्त्रण गर्न सकिएन भने त्यसले चाहिँ विकराल रूप लिन्छ। राष्ट्रियता पनि गम्भीर सङ्कटमा परिरहेको छ। अब बेरोजगारीको स्थिति त्यस्तै छ, महँगीको स्थिति त्यस्तै छ। त्यस कारणले अहिलेको सबभन्दा गम्भीर कुरा अर्को के पनि हो भने 60 वर्षसम्म नेपाली जनताले लडेर ल्याएको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, यी कुराहरूमा तपाईँ चाहिँ नि अहिले चाहिँ 72 बनेको संविधानै निकम्मा छ, गणतन्त्र अनावश्यक छ भन्ने जस्ता जुन प्रतिगामी चाहिँ एउटा आवाजहरू आइरहेका छन्। त्यस कारणले नेपाली जनताले 60 वर्ष सङ्घर्ष गरेर बनाएको संविधान हो। यद्यपि त्यो संविधानमा लेखिएका सबै कुरासँग राष्ट्रिय जनमोर्चा सहमत छैन, तैपनि अहिलेको स्थितिमा 72 संविधानलाई चाहिँ जोगाउने, जसमा गणतन्त्र छ, धर्मनिरपेक्षता छ, समानुपाति समावेशी छ, बौद्धलीय व्यवस्था छ, त्यस कारणले 72 संविधानलाई चाहिँ च्याचुट पार्ने जुन खालको चाहिँ आवाजहरू आइरहेको छ प्रतिगामी तत्त्वहरूबाट, संविधानको रक्षा चाहिँ मुख्य चाहिँ एउटा अहिलेको समस्या हो। र साथसाथै राष्ट्रियता पनि गम्भीर अवस्थामा पुगेको बेलामा सबै राजनीतिक पार्टीहरूले पार्टीको स्वार्थ व्यक्तिगत स्वार्थ भन्दा पनि देशको राष्ट्रियता सार्वभौमता र अखण्डतालाई बचाउने कुरामा कटिबद्ध हुनुपर्छ र नेपाली जनता पनि त्यसमा चाहिँ तनाखु हुनुपर्छ भन्ने लाग्छ हामीलाई।
अब त्यसका लागि जुन संविधानको रक्षा सँगै अब राष्ट्रियता सार्वभौमिकतालाई सम्वर्धन गर्न प्रवर्धन गर्न जोगाउन चाहिँ अब यो फागुन 21 को निर्वाचनले कस्तो भूमिका खेल्छ
के भन्नुभयो?
अब यहाँले उल्लेख गर्नुभएको संविधानलाई जोगाउने सन्दर्भ राष्ट्रियता सार्वभौमिकताको प्रवर्धन सम्वर्धनका लागि यो जुन फागुन 21 गते निर्वाचन हुँदैछ यसको भूमिका चाहिँ के हुन्छ भन्नु त? अब निर्वाचनले के गर्ला?
अब निर्वाचनमा त नेपाली जनताले चाहिँ निर्णय गर्ने कुरा हो, त्यो चाहिँ बनावटी कुरा गरेर नक्कली कुरा गरेर हाहामा लाएर भन्दा पनि अब राष्ट्रिय जनमोर्चा जस्तो पार्टी जसले 51 सालदेखि चाहिँ संसदमा भाग लिइरहेको छ, अहिलेसम्म त्यो पार्टीका सांसदहरू जिम्मेवार मान्छेहरूमाथि कुनै प्रकारको चाहिँ भ्रष्टाचारको आरोप लागेको हाम्रा विरोधीहरूले पनि भन्न सक्दैनन्। त्यसो हुनाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्नुपर्छ र अन्य दलहरूमा पनि त्यस्तो खालको भ्रष्टाचारबाट चाहिँ अलग भएका राम्रो चरित्र भएका राष्ट्र र जनतालाई शिरोपर राखेर राजनीति गर्ने व्यक्ति समूहलाई नै नेपाली जनताले चाहिँ भोट हाल्नुपर्छ। चुनावको बेलामा हाहामा लाएर तपाईँको चाहिँ नि अब पूर्वाग्रहयुक्त भएर होइन कि तथ्य सत्यमा आधारित भएर मतदाताले विचार गरेनन् भने नेपाल गम्भीर सङ्कटमा पर्ने हुन्छ। त्यस कारणले विगतका नेताहरूका कमी कमजोरी, पार्टीका कमी कमजोरी र मतदाताका पनि कमी कमजोरीलाई विचार गरेर अहिले चाहिँ उपयुक्त उम्मेदवारहरूलाई नै नेपाली जनताले मत हालेर चाहिँ देशमा चाहिँ लोकतन्त्रलाई स्थिर गराउने, गणतन्त्रलाई जोगाउने, धर्मनिरपेक्षलाई जोगाउने चाहिँ त्यस खालका उम्मेद्वार र पार्टीहरूलाई तपाईँ चाहिँ मतदान गर्नुपर्छ भन्ने हाम्रो अपिल छ।
अब अहिले नयाँ पार्टीलाई नयाँ उम्मेद्वारलाई प्रोत्साहन गर्नुपर्छ, जिताउनु पर्छ भन्ने खालका जुन खालको एउटा अहिले त्यो आएको छ, यसमा यहाँहरू के भन्नुहुन्छ? अब नयाँ दल नयाँ उम्मेद्वारहरूलाई विश्वास गर्ने अवस्था छ कि अब उनीहरूलाई अगाडि ल्याउनु पर्छ भन्ने खालका सामाजिक सञ्जालहरूमा हामी हेर्छौं देख्छौं?
नै नयाँ दलहरूको गतिविधि, नयाँ दलहरूको क्रियाकलाप त चाहिँ देखि नै राखिएछ नि। कुनैले आफूलाई नयाँ भन्दैमा हुने हो कि उनीहरूको क्रियाकलाप मुख्य कुरा हो? उनीहरूको चाहिँ नसा कहाँ जोडिएको छ? उनीहरूले के गरे? जेएनयू आन्दोलनका सिलसिलामा नि उनीहरूको क्रियाकलाप के रह्यो? कसरी चाहिँ भन्नुहुन्न, नेपालमा त 7 सालदेखि चाहिँ 62-63 लगातार चाहिँ अब आन्दोलन त नेपाली जनताले गरिरहेका छन्। त्यस कारणले यसपालिको भदौ 23 र 24 आन्दोलन त्यसमा चाहिँ नि विभिन्न राजनीतिक पार्टीहरूको चाहिँ अब चाहिँ देखिएन गतिविधि क्रियाकलाप। त्यसो हुनाले नयाँ भनेर जुन जनतामा भ्रम परिएछ, जनताहरू जुन छक्किने कुरा छ, त्यस कारणले जनता गम्भीर भएर विचार गर्नुपर्छ। नत्र भने मुलुक तपाईँ चाहिँ नि युक्रेनको स्थितिमा चाहिँ परिणत हुने अत्यन्त खतरा छ। त्यस कारणले नयाँ भन्दैमा उनीहरूको इतिहास के हो, उनीहरूको कार्यक्रम के हो, उनीहरूको सिद्धान्त के हो, उनीहरूको चरित्र के हो, त्यो त थाहा भइसकेको छ नि। त्यसो हुनाले चाहिँ हाहामा लाएर तपाईँको चाहिँ भन्दा पनि यथार्थ के हो? अब नयाँ कसैले नाम राख्दैमा हल्लाकुल्ला गर्दैमा त्यो चाहिँ त्यसरी जनता भोकियो भने नेपाली जनताले आफ्ना खुट्टा आफै बन्चहरू हान्ने कुरा हुन्छ। त्यस कारणले नेपाली जनता मतदाता चाहिँ सतर्क भएनन् भने राष्ट्र चाहिँ असाध्य चाहिँ अप्ठ्यारो स्थिति जान सक्छ।
अब मुलुकमा सुशासनको अभाव छ, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन, यसैलाई एउटा आधार मानेर भदौ 23 र 24 गते जुन खालको एउटा आन्दोलन भयो, विद्रोह भयो, त्यसपछि मुलुकमा नयाँ परिस्थिति उत्पन्न भयो र फागुन 21 गतेको निर्वाचनको हामी त्यो बाटोमा लाग्यौं र यसो लागिरहँदा अब यो निर्वाचनले चाहिँ सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण गर्न चाहिँ नयाँ एउटा माहौल बनाउनुपर्छ, त्यो त्यसको पक्षमा चाहिँ यो निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ भन्ने सन्दर्भ छ। अब यो सुशासन र भ्रष्टाचार नियन्त्रण कति सम्भव देख्नुहुन्छ यहाँ यो फागुन 21 निर्वाचनपछि, के नेपालमा यो सम्भव छ, सम्भव देखिन्छ?
नेपाली जनताको चेतनामा परिवर्तन नआइकन तपाईँको चाहिँ नि नेपाली जनता मतदाताले चाहिँ नबुझिकन खालि कसैले घोषणा पत्रमा चाहिँ तपाईँको चाहिँ नि भ्रष्टाचार उन्मूलन गर्ने राष्ट्रियताको रक्षा गर्ने कुरा चाहिँ घोषणा पत्रमा त धेरै पहिलेदेखि आउने गरेका छन्। त्यस कारणले 51 सालदेखि राष्ट्रिय जनमोर्चाले संसदमा चाहिँ भाग लिइरहेको छ। राष्ट्रिय जनमोर्चा सत्तामा पनि कुनै बेला चाहिँ अब कतै सामेल पनि भएको छ। त्यस कारणले राष्ट्रिय जनमोर्चाले सत्तामा शक्तिमा संसदमा बस्दाखेरि त्यसका नेता कार्यकर्ता सांसदहरूले भ्रष्टाचार गरेको एउटा पनि कुरा चाहिँ नेपाली जनताले देखाउन पर्यो, औलाउन पर्यो। त्यसबाहेकका अरू कतिपय पार्टीका चाहिँ कुराहरू पनि आएका छन्। त्यस कारणले नेपाली जनताले बुझ्ने बेला नै चुनावको बेलामा हो। चुनावको बेलामा आँखा चिम्लेर तपाईँको चाहिँ अब जस्ता पाए उस्तालाई चाहिँ अब चाहिँ भोट हालेर पठाउने अनि उनीहरूले सत्तामा शक्तिमा गएर तपाईँको चाहिँ चुनावमा गरेको चाहिँ गुल्छरा उडाएको पैसा चाहिँ असुल गर्न थाल्छन्, भ्रष्टाचार गर्न थाल्छन्। त्यसपछि जनताले त्यति बेला गर्ने तपाईँको चाहिँ हल्ला कुल्ला विरोध चिजको औचित्य छैन। त्यस कारणले मतदाताको चेतनामा विकास नभइकन कुन पार्टी राष्ट्रवादी हो, कुन पार्टी चाहिँ अब चुनावमा गए पनि सरकारमा गए पनि संसदमा गए पनि उसले चाहिँ कुनै प्रकारको भ्रष्टाचार गरेको छैन, देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको चाहिँ सौदाबाजी गरेको छैन, शक्ति राष्ट्रहरूको एजेन्डा बोकेर हिँड्दैन, ती पार्टीलाई मतदाताले भोट हाल्न पर्यो नि। विगतमा त्यस खालका गल्ती कमजोरी त मतदाताबाट पनि भएका छन्।
अब घोषणा पत्र हेर्दा सबै दलका राम्रा नै देखिन्छन्, तर घोषणा पत्र त्यो निर्वाचनमा मात्र सीमित हुने, त्यसपछि घोषणा पत्रमा उल्लेख भएका विषयहरू चाहिँ दलहरूले बिर्सिने परिपाटी छ। घोषणा पत्रमा उठाइएका विषयहरू त्यो दल सरकारमा जाँदा पनि त्यो घोषणा पत्रमा उल्लेख गरिएका विषयहरू कार्यान्वयन गर्न ती दलहरूले खासै ध्यान नदिएको हामीले देखि नै रहेका छौं। अब अहिलेको सन्दर्भमा सुशासन भ्रष्टाचार नियन्त्रण चाहिँ प्रमुख विषय बनेको छ। सेवा प्रवाहमा चाहिँ सुशासन कायम गर्ने सन्दर्भ महत्वपूर्ण विषय छ, आम नागरिकले खोजेको विषय पनि हो यो। तर अब हाम्रा निकायहरू चाहिँ निकाय संयन्त्रहरू गठन गर्दादेखि नै त्यो चाहिँ सुशासन अनुकूल देखिँदैन, भ्रष्टाचार नियन्त्रणको पक्षमा देखिँदैन। अब यो नदेखिराख्दा अब त्यो संयन्त्र निकायलाई बलियो बनाउने सन्दर्भमा चाहिँ खासै दलहरूको ध्यान पुग्न सकेको छैन। दलहरूको ध्यान चाहिँ आफ्ना कार्यकर्ता आफ्नो निकटकाहरूलाई चाहिँ ती निकायहरूमा कसरी नियुक्ति दिन सकिन्छ भन्नेमा देखिँदा सुशासन र भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन। अब यो सन्दर्भमा यहाँ के भन्नुहुन्छ?
त्यो त राष्ट्रिय जनमोर्चाले देखिरहेको छ नि, 51 सालदेखि संसदमा छ। मतदाताले चाहिँ विचार गर्ने कुरा त उनीहरूको घोषणा पत्रमा के छ, चुनावको बेलामा कति चाहिँ चिप्ला र च्वाकिला कुरा गर्छन्, त्यसका आधारमा मत हाल्ने होइन नि। त्यो जो टेस्टेड छन् अब चाहिँ चुनावको बेलामा चाहिँ ठुलो धनराशि खर्च गरेर दलालहरूलाई खरिदेर जनतामा चाहिँ भ्रम पारेर नक्कली कुरा गरेर भोट लिएर चाहिँ सरकारमा बसेकाहरू सदनमा बसेकाहरू र त्यसपछि गएर त्यहाँ जनताको कामभन्दा पनि गुटगत स्वार्थ व्यक्तिगत फाइदाको लागि काम गरेकाहरूलाई नि बारम्बार जनताले दोहोऱ्याएर भोट हाल्ने गरेर पनि समस्या परेको छ। राजनेताहरू मात्रै जिम्मेवार छैनन्, त्यो अहिले हो र हामीले त धेरै चोटि चाहिँ तपाईँको चाहिँ बहुदलीय व्यवस्था आएपछि 46 सालपछि धेरै पटक चाहिँ अब नेताहरू पार्टीहरू तपाईँको चाहिँ सदनमा गएको सरकारमा गएको भ्रष्टाचार गरेको नेपाली जनताले जान्दा जान्दै पनि फेरि तिनै जसलाई भ्रष्टाचारको चाहिँ अब त्याग लागेको छ भ्रष्टाचार गरेकै छन् त्यो जान्न जान्दै पनि तपाईँ जाने उनीहरूलाई फेरि दोहोऱ्याएर मत हाल्ने सरकारमा जाने अवसर दिने भ्रष्टाचार गर्ने अवसर चाहिँ दिने अनि फेरि चाहिँ देशमा केही भएन सुशासन भएन उद्योग धन्दा खुलिएन कल कारखाना खुलिएन जनता बेरोजगार भयो देशको अधोगति भयो देश चाहिँ अब अप्ठ्यारो स्थितिमा गयो भनेर जसले तपाईँ चाहिँ नि ती भ्रष्टहरूलाई भोट हाल्छन् तिनैले भन्नुको औचित्य छैन त्यस कारणले राष्ट्रिय जनमोर्चाले दृढता साथ भन्छ कि राष्ट्रिय जनमोर्चा नेपालमा त्यस्तो पार्टी हो जसले तपाईँ चाहिँ सरकारमा गए पनि विभिन्न समितिमा बस्दा पनि संसद हुँदाखेरि कुनै राष्ट्रिय जनमोर्चाका सांसदहरूले भ्रष्टाचार गरेको घुस खाएको राष्ट्रघाती काम गरेको शक्ति राष्ट्रहरूको दलाली गरेको उनका एजेन्डा बोकेको नेपाली जनताले भन्न सक्नु पर्यो नि त्यस कारणले जसले तपाईँ चाहिँ राष्ट्र र जनताको पक्षमा काम गर्छ उनीहरूलाई भोट हालेर चाहिँ सदनमा पठाउने हो नि जसले बारम्बार जनतालाई झुक्याउँछ र सत्तामा शक्तिमा गएर भ्रष्टाचारै गर्छ आफ्ना मान्छेलाई जोगाउँछ अब र तपाईँ चाहिँ नि राजनीति गर्ने भनेको कमाउन र कमाउनैमा तपाईँ चाहिँ उसले बदमासी गर्छ त्यस्तो कालो सूची छ रिपोर्ट छ त्यो चाहिँ जान्दा जान्दै पनि फेरि पनि चाहिँ जनताले बारम्बार दोहोऱ्याएर त्यसै तिनै शक्तिहरूलाई तिनै व्यक्तिलाई तिनै पार्टीलाई भोट हाल्नु हुन्न नि हाम्रो चाहिँ नेपाली जनतासित चाहिँ विनम्र अनुरोध त्यो हो.
अब अहिले हेर्ने हो भने दलको संख्या धेरै छ दलहरू धेरै हुँदा अब एउटै दलले बहुमत ल्याएर सरकार चलाउने अवस्था चाहिँ निकै कम हुने देखिन्छ. अब अहिलेको अवस्था हेर्ने हो भने त्यो एउटै दलले बहुमत ल्याउँछ भन्नेमा विश्वस्त हुन सक्ने आधार छैन. अब यसरी दलहरू धेरै हुँदा एउटै दलले बहुमत नल्याउँदा पटक पटक चाहिँ राजनीतिक अस्थिरता देखियो जसका कारण चाहिँ मुलुकले लिएको लक्ष्य पूरा हुन सकेको छैन राजनीतिक अस्थिरताका कारण. अब यो राजनीतिक अस्थिरता चाहिँ कसरी हटाउने अहिलेको सन्दर्भमा 2084 हुनुपर्ने चुनाव अहिले 82 हुँदैछ. अब यसरी बारम्बार चुनाव हुने राज्यको ठूलो लगानी हुने तर राजनीतिक चाहिँ स्थिरता नहुने अस्थिरता हुने परिवर्तन भइरहने यो परिपाटी चाहिँ नेपालमा देखिने भयो होइन. यसको अन्त्यका लागि के छ यहाँको धारणा?
त्यो अस्थिर हुनुको पछाडि त देश अहिले पनि अर्ध औपनिवेशिक अवस्थामा छ. हेर्नुहोस् राजनीति पार्टीहरूमा तपाईँ चाहिँ नि अब राजनीति गर्ने भनेको राष्ट्र र जनताको लागि हो भन्ने चाहिँ त्यस खालको चरित्रको खासै विकास भएको छैन जतिसुकै भाषण गरे पनि जतिसुकै कुरा गरे पनि. त्यस कारणले तपाईँ चाहिँ अर्ध औपनिवेशिक अवस्थामा नेपाल रहेको हुनाले शक्ति राष्ट्रहरूले आफ्ना एजेन्डा तपाईँ चाहिँ कार्यान्वयन गराउनको लागि राजनीति पार्टीहरूमा चाहिँ लगानी लगाउँछन् र तपाईँ राजनीति पार्टीहरूले पनि तपाईँ चाहिँ राष्ट्र र जनतालाई चाहिँ नेपाल राष्ट्र नेपाली जनतालाई चाहिँ अब शिरोपर गरेर उनको स्वार्थलाई ध्यानमा दिएर नीति बनाउने कार्यान्वयन गर्ने भन्दा पनि उनीहरूले तपाईँको चाहिँ जुन नीति चाहिँ अपनाउँदा जुन चाहिँ आदेश पालन गर्दा कार्यान्वयन गर्दाखेरि तपाईँको चाहिँ आफू चाहिँ सत्तामा शक्तिमा बस्न सकिन्छ चुनाव जित्न सकिन्छ आर्थिक स्रोत चाहिँ प्राप्त गर्न सकिन्छ. त्यस कारणले राजनीतिक पार्टीहरूको स्वार्थ परायण चरित्रको कारणले मुलुक चाहिँ यो अवस्थामा पुगेको छ र राजनीतिक पार्टीहरूले यो गलत बाटो हिँड्दाखेरि नेपाली जनताले तपाईँ चाहिँ उनीहरूलाई सजाय दिन सक्ने क्षमताको नि विकास भएन. त्यो आफूले जितेर चुनावमा जब चाहिँ राजनेताहरू त्यहाँ प्रचार गर्न जान्छन् जनताले तपाईँ चाहिँ आँखा चिम्लेर कुनै पार्टीको इतिहास त्यसको दर्शन त्यसको चाहिँ नीति विगतको चाहिँ क्रियाकलाप त्यसलाई हेरेर भन्दा पनि तपाईँ चाहिँ नि तत्कालको तपाईँ चाहिँ नि आर्थिक तपाईँ चाहिँ नि अब लेनदेन अनि झुटा तपाईँ चाहिँ आश्वासन त्यसका भरमा चाहिँ जनता चाहिँ फस्छन् अनि फसिसकेपछि अनि तपाईँ चाहिँ त्यो कुनै बेला पनि 5 वर्ष सरकार चल्न पनि दिन्नन् र विशेष गरेर तपाईँ चाहिँ नेपाल अर्ध औपनिवेश अवस्था भएको हुनाले शक्ति राष्ट्रहरू विभिन्न एनजिओ आइएनजिओको माध्यमबाट यहाँ चाहिँ चलिरहन्छन् कर्मचारीहरू चलाइरहन्छन् मिडियाहरूलाई चलाइरहन्छन् बुद्धिजीवीहरूलाई चलाइरहन्छन् नागरिक समाज भन्नेहरूलाई चलाइरहन्छन् अब बौद्धिक समुदायलाई नै चलाइरहन्छन्। त्यस कारणले सबै क्षेत्रका मान्छेहरूले तपाईँ चाहिँ आफूलाई र आफ्नो गुटलाई आफ्नो परिवारलाई भन्दा राष्ट्रलाई तपाईँ चाहिँ राष्ट्रको स्वार्थ नेपाली जनताको स्वार्थलाई चाहिँ ध्यानमा राखेर राजनीति गर्ने हो। त्यस खालको तपाईँ चाहिँ जिम्मेवार ठाउँमा बसेका मान्छेले त्यस खालको राष्ट्रभक्ति जनताको चाहिँ पीर जनताको समस्यालाई चाहिँ ध्यानमा राख्ने त्यो प्रवृत्तिको विकास भएको छैन। अत्यन्त स्वार्थी छन् मान्छे विभिन्न क्षेत्रमा। म त चाहिँ अब सरकारमा बसेर पनि हेरेँ, चार पटक सदनमा गएर पनि मैले हेरेँ। त्यस कारणले अब चुनावमा भोट माउने बेलामा जुन अनेक किसिमका चाहिँ कुराहरू गर्छन्, वाचा कबल गर्छन्, सत्तामा शक्तिमा संसदमा गइसकेपछि चुनावमा खर्च गरेको चाहिँ पैसा कसरी असुल गर्ने त्यो चिन्तन बढी तपाईँ चाहिँ नि सांसदहरूलाई मन्त्री हुनैपर्ने, मन्त्री भएर घुस खानुपर्ने, त्यसको लागि तपाईँ चाहिँ नि राष्ट्रको स्वाधीनता राष्ट्रलाई चाहिँ आत्मनिर्भर गराउने भन्दा पनि तपाईँ चाहिँ शक्ति राष्ट्रको एजेन्डासम्म बोक्न पनि तयार हुन्छन्। सत्ता र शक्तिमा टिक्नको लागि आफ्ना चाहिँ गलत प्रवृत्तिलाई चाहिँ अब छोप्नको लागि त्यस कारणले राजनेताहरूमा राजनीतिक पार्टीहरूको चरित्र पनि तपाईँ चाहिँ असाध्यै गिरेको छ। त्यस कारणले त्यसमा तपाईँ चाहिँ नेपाली जनताले चनाखो भएर अहिलेसम्म बहुदलीय व्यवस्था आएर यो पटक पटक संसदमा आफूले चुनेर पठाएका नेताहरू सांसदहरू मन्त्री भइसकेका मान्छेको चरित्र के हो, कसरी उनीहरूले चाहिँ गल्ती कमजोरी गरेका छन्, उनीहरूलाई फेरि भोट दिएर फेरि पठाएर उनीहरूलाई पुरस्कृत गर्ने होइन, उनीहरूलाई तपाईँ चाहिँ दण्डित गर्नको लागि त्यही मौका हो, एउटो मात्रै मौका हो जनतालाई चुनावको बेलामा। जसले राष्ट्र र जनताको लागि बिना शर्त निस्वार्थ रूपले काम गर्छ उनीहरूलाई भोट हाल्ने हो, त्यो जुनसुकै पार्टी होस्। जसले तपाईँ चाहिँ राजनीतिलाई तपाईँ एउटा कमाउने हतियार बनाउँछ, भ्रष्टाचार गर्न डराउन्न, नातावाद किर्ववादमा उ लिप्त हुन्छ र आफू सत्ता र शक्तिमा बस्नको लागि चाहिँ शक्ति राष्ट्रका एजेन्डा पनि बोकेर तयार हुन्छ बोक्न, त्यस्ता नेता त्यस्ता उम्मेदवारहरूलाई जनताले सजाय दिने बेलै निर्वाचन हो। त्यो जनता चुकेका कारणले पनि त म चाहिँ बारम्बार राष्ट्रले चाहिँ धोका खानु परेको छ।
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। अब विकास निर्माणका कामहरू यो अवधिमा भएका छन्। गाउँ गाउँमा बाटो पुगेको छ, खानेपानीको सुविधा, बिजुली, इन्टरनेटको पहुँच बढ्दै गएको छ। तथापि अब युवाहरू स्वदेशमै टिक्न सकिरहेका छैनन्। बेरोजगारी समस्या छ, रोजगारी पाउन नसकी हजारौं युवाहरू विदेशीनु परिरहेको अहिलेको अवस्थामा यहाँहरूको घोषणा पत्रले यो अहिलेको पछिल्लो जुन समस्या छ यसलाई सम्बोधन गर्ने विषय कहीँ कतै राख्नु भएको छ?
औद्योगिकरण गर्नु पर्यो नि। अब चाहिँ संहिता जस्तो त्यत्रो चाहिँ एउटा खर्चिलो प्रणाली चाहिँ संविधानमा चाहिँ बोकाएका छन् विदेशीहरूले। संहिता मात्रै खारेज गर्ने हो भने नेपाली जनतालाई चाहिँ परदेशमा हुने खर्चको तपाईँ खर्चले चाहिँ स्वास्थ्य र शिक्षा चाहिँ निशुल्क पुग्छ। अब स्वास्थ्यको हालत त्यस्तै छ, शिक्षाको हालत त्यस्तै छ, रोजगारीको हालत त्यस्तै छ। चाहिँदै नचाहिएको तपाईँ चाहिँ विदेशी शक्ति राष्ट्रहरूको दबाबमा संविधान बनाउँदाका बहत जो सङ्घीय प्रणाली नेपालमा चाहिँ अब संविधानमा सामेल गरियो, त्यसले गर्दाखेरि नेपाल तपाईँ चाहिँ अत्यन्त एउटा अप्ठ्यारो स्थितिमा पुगेका छ। त्यस कारणले राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै यो नेपाल जस्तो यति सानो यस्तो अर्थतन्त्र कमजोर भएको देशमा सङ्घीय प्रणाली राख्नु हुँदैन, यसलाई हटाउनुपर्छ, त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित एउटा चाहिँ व्यवस्था ल्याउनुपर्छ। एकात्मक प्रणाली नै नेपालको चाहिँ अब विकल्प छैन। त्यस कारणले यो त्यो चाहिँ सङ्घात्मक प्रणाली नेपाली जनताको माग पनि होइन, आवश्यकता नै होइन, खाँचो पनि होइन। यो संघीयता मात्रै खारेज गर्ने हो भने पनि नेपाली जनताको शिक्षा र तपाईँको चाहिँ नि स्वास्थ्य निशुल्क गर्न राज्यले सक्छ। यति ठुलो तपाईँको चाहिँ नि अब चाहिँ दुर्दशा छ स्वास्थ्य क्षेत्रमा। म आफै पनि परिवार बिरामी भएको हुनाले विभिन्न अस्पतालमा जान्छु, त्यहाँ हेर्छु बिरामीको दशा, अब चाहिँ अस्पतालको अभिगत। त्यस कारणले संहिता खारेज नगर्ने हो भने यही संहिताको कारणले देशको अस्तित्व समेत समाप्त हुने चाहिँ गम्भीर खतरा छ। त्यस कारणले राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्छ, गणतन्त्रको रक्षा गर्नुपर्छ र तपाईँ चाहिँ 72 संविधानलाई यद्यपि संविधानसँग हाम्रा कतिपय मतभेद भए तापनि तपाईँ चाहिँ त्यसमा त्यो सकारात्मक पक्ष छ त्यसलाई जोगाउनको लागि हामीले चाहिँ अब जोरदार चाहिँ
हस् हस् चित्रबहादुर केसीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दै थियौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग। राष्ट्रिय जनमोर्चाले फागुन 21 गते हुने निर्वाचनका लागि घोषणा पत्र हिजो सार्वजनिक गरेको छ, यी लगायतका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।